नमस्कार। रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहासंचार.com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा हामीले साहित्यकार बीपी कोइरालाले लेख्नुभएको उपन्यास नरेन्द्र दाई सुनाइरहेका छौँ। बीपीका प्राय उपन्यासहरू जस्तै यो पनि सूक्ष्म मनोविज्ञान र मसिना मानव व्यवहारमा आधारित उपन्यास हो। उपन्यासको नामले नै प्रश्न पार्छ कि नरेन्द्र नामक पात्र यसको केन्द्र पात्र हो। नरेन्द्र र उसकी पत्नी गौरीको तनावपूर्ण वैवाहिक जीवन यो उपन्यासको मूल विषयवस्तु हो। नरेन्द्र र गौरीको सम्बन्धमा समस्या त छँदै थियो, त्यसमाथि नरेन्द्र घरमा काम गर्ने मुनरियालाई टिपेर हिँडेपछि उक्त पारिवारिक समस्या नयाँ उचाइमा पुगेको छ। उक्त परिस्थिति कसरी अघि बढ्ला त? सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास नरेन्द्र दाईको पाँचौं तथा अन्तिम भाग। त्यहाँको कुत्सित वातावरणलाई सम्झेर फुपूको घरमा म फेरि जाँदै गइन, तर मुनरियालाई बराबर सम्झिराखे। स्कुलबाट फर्केर आउँदा उसैसँग त म आफ्नो सन्ध्याको अवकाश बिताउँथे, अब त्यो पनि छुट्यो। मलाई शून्य हुन लाग्यो र एक्लै कोठामा बसेर म सोच्न थाले, मुनरिया के गर्दी होली, कसरी दिन बिताउँदी होली, उसले अन्तिम घडीमा मलाई भनेको के हो, केही उपाय त गर्नै पर्ला भनेर। उसले मलाई बिर्सिदिनु है बाबु भनेर अनौठो कुरा गरेकी थिए, त्यसको अर्थ लाउन नपाउँदै मेरो सम्बन्ध टुट्यो उसँग। तर पढ्ने लेख्ने मेरो काम थियो, परीक्षाको तयारी पनि गर्नु थियो, किताबमा मन लगाउन थाले। त्यस्तैमा एक दिन गौरी भाउजूको चिठी आयो। उनले मलाई लेखेकी थिइन्, मेरो प्यारो सानो बाबु, तिम्रो चिठी पाए। अनि मैले सम्झेँ, मुनरियाको आग्रहमा नरेन्द्रको संवाद सोध्दै मैले गौरीलाई केही दिन अगाडि एउटा चिठी पठाएको थिएँ। त्यसैको उत्तर थियो गौरीको चिठी। उनको लेखाइ बडो माझिएको, स्पष्ट र सुन्दर थियो। जस्तो उनी आफू सिनित्त परेकी थिइन्, त्यस्तै उनको लेखाइ पनि सिनित्त परेको। उनको चिठी लामो थियो, गाउँको सब हाल खबर लेखेर पठाएको। मेरो प्यारो सानो बाबु, तिम्रो पत्र पाउँदा मलाई बडो खुसी लाग्यो। तिमीसँगै भेट भए जस्तो भयो, 3 वर्ष जति भयो तिमीले हामीलाई छोडेर गएको। गाउँको के हाल खबर लेखौँ, यसपालि कोशीको बाढीले धेरै घर बगाएर लग्यो, खेतहरूमा पालुवै पालुवाको थुप्रो थुपारेर गयो, धेरैले गाउँबाट बसाई सरे। तिम्रो पिताजी र आमा पनि बेतिया जानुभयो, तिमीलाई उहाँहरूले लेखेकै होला। कप्तानी आमा पोहोर स्वर्गीय हुनुभयो, यो घरमा म एक्लै भएँ, कतै जान मन लागेन र गइन पनि। गाउँमा तिमीले चिनेको कोही पनि छैन। फगुनी आफ्नो घर गई, उसको बाबु लेलाह आफ्नो घरमा एक्लै छ। मुनरियाको बाबु पनि मर्यो, भटना छुतहरू बजारमा काम पाइन्छ भनेर गएका उतै हराए, गाउँ आउँदैनन्। सान्नानीको चिठी मलाई आउँदैन, उनलाई घरमा सन्चै होला। आपका बगैँचाहरू सबै सुके, कति त कोसीको भासमा बगेर गए, चिलौनी धारको ठुलो रुख पनि ढाल्यो र धारमा धेरै टाढासम्म बगेर गयो। त्यसपछि गौरीले नरेन्द्रका कुरा पनि लेखेकी थिइन् चिठीमा बडो विस्तारपूर्वक। उहाँ आजकल यही हुनुहुन्छ मसँगै, सोच्दै नसोचेको सुखलाई मैले भेट्टाएँ एउटा साँझमा। सधैँको जस्तो साँझको अध्ययारो झ्याम्मिँदै आइरहेको थियो, म एक्लै कोठामा बत्ती बालेर पूजा गर्ने कुरा सोचिराखेकी थिएँ। बत्ती बालिसकेकी थिइन, दियोमा तेल हाल्दै थिएँ। त्यसै बखत बाहिर आङ्नामा मलाई रुँगेर बसेको बुढो कुकुर, त्यही पुरानो भुसिया कुकुर कलिया, त्यो भुक्न थाल्यो। मलाई लाग्यो स्याल आयो होला। गाउँमा साँझ पर्ने बित्तिकै आजकल स्यालहरू शून्य घरका आँगना चाहरी हिँड्छन्, तर बाहिर अर्कै किसिमको खलबली भएको जस्तो लाग्यो। एकछिनमा एउटा बुढो खोकी सुने र तत्कालै एउटा नचिनेको बोली पनि सुने, मलाई बाहिरबाट ढाकेको मालिक नै भन्दै। ढोका उघारेर हेर्दा आँगनामा एउटा बैलगाडी उभिरहेको थियो, गोरुहरू गाडीमै जोतिएका थिए। बैलबान अझै मालिकनी भनेर बोलाइराखेको थियो। मैले सोधेँ, होइन को? उसले भन्यो, मालिकनी, बाबु आएका छन् मालिकनी। बाबु को? बाबु? मैले सोधेँ। बैलबनले उत्तर दिनुभन्दा पहिले नै बैलगाडीबाट एउटा मानिस बडो सावधानीसँग उत्रियो। एउटा बर्कोले उसको सारा शरीर ढाकेको थियो र बैलगाडीमा उसको एउटा छालाको बाकस र गुन्टा थियो। मनेर आएर उभिँदा पो मैले झल्यास चिने, उहाँ हुनुहुँदो रहेछ तिम्रो नरेन्द्र दाई। सन्ध्याको अन्धारोमा तल आँगनामा मैले उहाँलाई चिन्न सकेकी थिइनँ। त्यसमाथि उहाँ नचिनिने गरी दुब्लाएको हुनुहुन्थ्यो। अन्धारोमा हत्तनपत्त रूप नै ठम्ब्याउन गाह्रो पर्ने, तर उहाँको आँखामा उस्तै तेज र उहाँको लामो कपाल शिरमा गुडुल्किएर उस्तै गर्दनसम्म पुगेको त्यस अनुहारलाई के म कहिले बिर्सन सक्छु र? जतिसुकै क्रिस, जतिसुकै रुङ्न त्यो भए पनि, जतिसुकै कृष्ण, मेरो आँखामा उहाँको मूर्ति हठात उद्भासित भयो। तर म अचिन्त्य घटनाले स्तब्ध भएर उभिराखे। लाग्यो के यो सपना त होइन। सायद त्यसरी नै म धेरै बेरसम्म उभिराखे होला। उहाँले जब भन्नुभयो, गौरी म आएँ, गौरी चिनिनौ मलाई, चिनिनौ मलाई, अनि पो म झसङ्ग भएँ। मैले हडबडाएर सारीको आँचल शिरमा राखेर घुँडा टेक्दै उहाँको पाउमा शिर राखिदिएँ। उहाँले हतपताएर भन्नुभयो, गौरी के गरे कि तिमीले? मैले उठेर मनमा नै आफूलाई भने, ओहो मेरो भाग्य। त्यसपछि उहाँलाई सम्बोधन गर्दै भने, आफ्नो घरमा प्रवेश गरिबक्स। उहाँ कोठाभित्र आउनुभयो। बैलमानले उहाँको सुटकेस र गुन्टालाई कोठाभित्र पुर्याइदियो। मैले भने, ओहो कस्तो अनुहार भएको, कति दुब्लाएको, अनि उहाँलाई ओछ्यानमा बसाल्दै उहाँको शरीरबाट ओढ्ने झेकिदिए। ओढ्ने धुलोले टम्मा थियो, घोडाबाट जुत्ता फकालिदिए र फेरि भने, आराम गरी बक्सियोस्, लामो यात्रा भयो, यात्राको थकाइ मारी बक्सियोस्। जवाफमा उहाँले भन्नुभयो, म रोगी छु गौरी, क्षयले पीडित, म रोगी छु गौरी। हाय कस्तो कडा रोग लागेछ उहाँलाई। मैले उहाँलाई भने, हजुर आराम गरी बक्सियोस्, लामो यात्राले यसै पनि शरीर गल्छ, म छिट्टै पानी तताएर ल्याउँछु, आङ र पाउ पनि पुछिदेऊला र दुध पनि उमालेर ल्याउँछु। बाहिर बैलमान ओसारामा बसेको थियो। मैले उसलाई भने, सुन गाडीमा ऊ त्यो घरमा गएर दुध मागेर ल्याइदिउन, मैले भनेको भन्नु है। मैले उसलाई हातले लेलाहको घर देखाइदिएँ र त्यहाँ यो पनि भन्नु कि मालिक फर्केर आउनु भएको छ है। त्यो रातभर उहाँलाई खोकी लागिरह्यो। बिहान पख भने राम्ररी सुत्नु भयो। बिहान उठेपछि उहाँले कोठाको चारैतिर हेर्नुभयो र भन्नुभयो, गौरी म यो कोठामा कहिले पनि आएको थिइनँ भागी, मलाई त थाहा पनि थिएन त्यस्तो राम्रो सिनित्त परेको यो एउटा कोठा पनि छ हाम्रो घरमा भनेर। कति राम्रो पारे कि, कति सुघर, छानामा चौदुवा पनि टाङ्गेको रहेछ, बिछ्यौना पनि कति सफा। एक एक गरेर जहाँ जहाँ उहाँको आँखा परे ती सबैलाई उहाँले राम्रो र सुघर भन्नुभयो। फेरि एकैछिनपछि भन्नुभयो, गौरी म बडो आरामसँग सुते, हेर यसरी भुसुक्क भएर नसुतेको धेरै भएछ, धित गुन्जेलसम्म सुते आज। अनि तिमी नि, तिमी कहाँ सुत्यौ नि गौरी? मैले भने म त्यही बाहिरपट्टि भान्साघरमा सुते भनेर। उहाँले भन्नुभयो, किन त्यहाँ गएकी त गौरी, किन यही कोठामा नसुतेकी? हँ मलाई लाज लागेर आयो, केही पनि बोलिनँ। गाडीवानलाई बिदा गर्दा कबुलेको आठ आनाको सट्टा मैले 5 रुपियाँ दिएँ र उसलाई भने, ल 5 रुपियाँ लिनुहोस्, म धनी भएको भए अझ धेरै दिने थिएँ बुढाबा, तिमीलाई थाहा छैन कत्रो ठुलो श्री सम्पत्ति म कहाँ ल्याइदिएका छौ तिमीले, बुझ्यौ त? गौरीले यस्तै लामो गन्थन लेखेकी थिइन् चिठीमा, के सोचेर लेखेकी हुन् कुन्नी? त्यसपछि धेरै दिनसम्म उनको चिठी आएन, अनि एउटा चिठी आयो उनको, त्यो पनि मेरी चिठीको जवाफमा। प्यारो देवर बाबु, आजकल मलाई फुर्सद नै छैन, त्यसो हुनाले चिठी नलेखेकी आफ्नो भाउजूलाई माफ गरिदिए। एकजनाको जस्तो दुईजनाको गृहस्थी कहाँ हुन्छ र कति काम बढ्छ, कति कुरा भ्याउनु पर्छ। एक्लैले त कहिले जागर भएन भने नखाएर सुते पनि हुन्छ, त्यसले अल्छी मान्न पनि पाउँछ। एउटा गृहस्थी भएपछि त्यसो गर्न पाइन्छ र देवर बाबु? त्यस गृहस्थीकी नारीले घरमा निकै कामकाज परिपरि आउँदा रहेछन्, भान्सा घरमा नै निकै काम थपिन्छन्। एक्लो जोगीले खिचडी पकाएर खाए जस्तो त होइन नि। अब भात, दाल, तरकारी, कुनै भटुवा, कहिले चरा, दुधको केही न केही परिकार, यस्ता यस्ता बनाउनै पर्यो। तिमीलाई थाहा नै छ तिम्रो नरेन्द्र दाईको स्वाद। फेरि गाउँको नजिकै डाक्टर वैद्य पनि त छैनन्। बजार गएर त्यहाँको बुढो डाक्टरलाई लिएर आए। उसले औषधि दिएको छ, भन्छन् खुवाउनु रे चराको मासु, दुध अनि घिउ। बाख्रीको दुधले फाइदा गर्छ भनेर अर्को गाउँबाट एउटा बाख्री पनि किनेर ल्याए। त्यसलाई पनि हेर्नै पर्यो। हेर न, फुर्सद नभएर मेरो पूजा पाठ पनि सबै थामिएको छ। अस्ति झल्यास सम्झे मुरलीधर कृष्णको मूर्तिमा फूल नचढाएको पनि धेरै भएछ। उनको गलाको माला सुकिसकेको थियो, उनका उपर पनि धुलोको एक पत्र जमिसकेको थियो। मैले सुकेको मालालाई झिकेर फ्याँक्दै भने, हे कृष्ण मुरारी, आजकल म बेफुर्सद कि भएकी छु, तिमीलाई ध्यान दिन सकिन भने मेरा कुरा बुझेर दया गरे। त्यसपछि थाहा छ देवर बाबु, मैले फेरि उनलाई राम्ररी पुछेर बाकसमा राखिदिएँ है, तिमीलाई त्यो मूर्ति बडो राम्रो लाग्थ्यो। त्यसपछि गौरीका चिठीहरू बराबर आउन थाले। धेरै जसो निरर्थक, अति साना घटनाहरूको वर्णनले भरिएका लामा लामा चिठीहरू, जस्तो एक दिन उनले लेखेकी थिइन्, तिमीलाई थाहा छ देवर बाबु, मैले आजकल मासु खान थालेकी छु। छक्क फरौला तिमी यो सुनेर। उहाँलाई मासु पकाउनै पर्थ्यो, उहाँको भोजन मेरो लागि अभोज्य कसरी हुन सक्थ्यो। मैले सद्भाव भएर पनि विधवाको व्यवहार गर्नु उचित पनि त होइन। पतिको जे गति, मेरो पनि त्यही गति। अनि अर्को कुरा, नरेन्द्र बाबु आजकल अलि स्वस्थ भएको जस्तो देखिनुहुन्छ। खोकी त त्यस्तै छ, ज्वरो पनि उस्तै, मुखबाट रगत आउनु पनि जारी नै छ, तर अलिक बल भएछ क्यारे। एक दिन बन्दुक लिएर बारीमा जानुभयो र ढुकुर मार्नुभयो। त्यसपछि त उहाँ टाढा टाढा पनि जाने गर्नु भएको छ। यस्तै बेमतलबका कुरा हुन्थे गौरीका चिठीमा। थाहा छ देवर बाबु, एक दिन उहाँ बाँधसम्म पनि पुग्नु भएछ अनि थाकेर त्यहीँ पछारिनु भएछ। म खोज्दै पुगेँ त्यहाँ उहाँलाई। भगुवाको हावा बालुवा उडाउँदै बगिरहेको थियो। बन्दुक एकातिर, मारेका चराहरू एकातिर, यताउति फालिएका, खान नहुने खालका चराहरू पनि त्यसै मारेको। आजकल उहाँ त्यसै चराहरू मार्दै हिँड्नुहुन्छ। मैले उहाँलाई बिस्तारो सहारा दिँदै उठाएँ, बन्दुक बोकेँ, दुईटा ढुकुर पनि रहेछन् मारेका, तिनलाई पनि झुन्ड्याएँ। उहाँ मेरो काँधमा हात राखेर बिस्तारै बिस्तारै हिँड्न थाल्नुभयो। म कति सानी लाग्थेँ उहाँसँग यसरी टाँसिएर हिँड्दा। मैले उहाँलाई भने, हजुर किन यसरी जथाभावी चरामारी बक्सन्छ? खान हुने नहुने केही विचार नगरेर हत्या गरी बक्सन्छ? मलाई त लागेको थियो मैले एउटा साधारण कुरो भने उहाँलाई भनेर, तर उहाँ टक्क उभिनुभयो अनि भन्नुभयो, गौरी म के गरौँ त के गरौँ हत्या नगरेर? मलाई लाग्छ सारा चरा चुरुङ्गीलाई मुठीमा लिएर किच्दिउँ, निर्धन छन् तिनीहरू, त्यसैले हो कि? मैले यसो उहाँको मुखतिर हेर्दा उहाँको आँखामा आँसु आए जस्तो थियो। अँध्यारो चेहरा थियो उहाँको, नरेन्द्र बाबुको आँखामा आँसु कत्रो विषाद र करुणाको सृष्टि गर्न सक्छ, तिमी त्यसलाई बुझाउला आफै। मैले सान्त्वना दिन खोजे, भने ठिकै छ, हजुरलाई जे गर्दा सन्तोष हुन्छ त्यही गरी बक्सियोस्। त्यसपछि हिँड्दै उहाँले बिस्तारै मेरो कानमा भनेको जस्तो गरेर भन्नुभयो, भौकौरी तिमी जे भन्छौ त्यही गर्छु म। अब म चरा मार्दिन, चरा मार्दिन गौरी, हत्या गर्दिन निर्धा चराहरूको। त्यसपछिको चिठी बहुतै आनन्दमग्न भएर लेखिएको थियो। थाहा छ त्यो पर बाबु, उहाँले मलाई माया गर्नुभयो र भन्नुभयो, गौरी साँच्चै म तिमीलाई माया गर्छु। सानो बाबु, मेरो आनन्द मुठुमै अटेन। हेर न मलाई, मेरो उल्टो स्वभावलाई, आनन्दमा पनि कोही रुन्छ? उहाँको कुरा सुनेर म यति रोएँ खुसीले। उहाँले पनि सोध्नुभयो, तिमी रोए कि गौरी? कत्रो स्नेहको कण्ठले उहाँले यो कुरा भन्नुभएको थियो, मैले झन् खप्नै सकिनँ। सानो बाबु दुवै हत्केलाले मुख छोपेर म खुब रोएँ, खोप्टो परेर उहाँकै काखमा। दुःखले होइन मेरो प्यारो सानो बाबु, सुखले, अति सुखले। के भन्छौ तिमी यस्ती भाउजूलाई, जो सुखमा पनि असंयमी आँसु बगाउँछ? तिन ताका तिनका चिठीहरू बराबर प्राय सधैँ जसो आउँथे। सबैमा सुखको चर्चा हुन्थ्यो। उनी लेख्थिन् चिठीमा, देवल बाबु, आजकलका दिनहरू रमाइला छन्। बसन्तका दिन सास फेर्दा पनि शरीर आनन्दले पुलकित हुन्छ। उहाँले भन्नुभयो मसँग, गौरी मेरो नजिकै बसन, नजिक त म बस्थेँ नि, तर त्यसरी आग्रह गरेर बोलाउँदा मलाई अप्ठ्यारो लाग्थ्यो। उहाँले भन्नुभयो, अझ नजिक गौरी, अझ नजिक, मलाई मलाई नजिकै आफूसँगै टाँसेर। अनि मैले बिस्तारै हजुर मात्र भने। उहाँले भन्नुभयो, गौरी तिमी मलाई तिमी किन भन्दिनौ? यो हजुर त टाढाको सम्बोधन हो नि गौरी, थाहा छैन तिमीलाई? सानो बाबु, यत्तिकैमा मैले मख पर्ने के कुरा थियो र, तैपनि म बडो मख पारे। खुसीले शरीर फुरुक्क भयो, तर भने कि मलाई लाज लाग्छ। उहाँले ठिपी गर्नुभयो, मैले लाजले मुख छोपेर बिस्तारै उहाँलाई तिमी भने। सानो बाबु, साना साना कुरामा जीवनका कत्रा कत्रा सुख अडेर बसेका हुँदो रहेछन्। लाजले मुख छोपेर केवल मैले सानो स्वरमा दुई अक्षर त भनेकी थिएँ नि, तिमी भनेर। त्यतिमा लाग्यो मैले स्वर्गको सुख पाएँ। लाग्यो हठात म प्रेयसी भएँ, पुरुषको प्रेम स्पर्शले कम्पित भएकी एउटी युवती नारी। तिमीलाई थाहा छ सानो बाबु, एक दिन उनले मसँग भने, गौरी तिमी गाना गाऊ आज, म तिम्रो लागि इसराज बजाउँछु। इसराजलाई खोल लाएर छानोमा झुन्ड्याइदिएकी थिएँ मैले। त्यसलाई नछोएको कति वर्ष भइसकेको थियो। त्यो छानोबाट झिकियो, त्यसको बराहतको तुर्लुङको खोलको धुलो झारियो, पुछियो, त्यसका तार कसिए, घरबाट औँठी झिके, औँठी लाएर इसराज समाते उनले। उनको शरीर रुङ्न थियो, तैपनि उनको अनुहार एकदम उज्यालो। उनले भित्तामा अडेस लगाएर देब्री कुममा यन्त्रलाई अड्याए, अनि उनको आफ्नो पुरानो वाचा अनुसार आँखा चिम्लेर उनी सुर झेक्न थाले। झ्यालबाट पश्चिमतिर ढल्केको सूर्यको एउटा पातलो किरण उनको टाउको निर मण्डलाकार भएर परिरहेको थियो, भित्ता र उनको मुखलाई उज्यालो पार्दै। उनको लामो लट कुममा झुन्डिएको थियो। उनले फेरि उही गाउँको पुरानो सुर झिके, चैतीको उदास पार्ने सुर। एकछिनसम्म आँखा चिम्लेर बजाउँदा बजाउँदै आँखा चिम्लेको चिम्ले बजाउन नथामेर मधुरो स्वरमा उनले भने, गौरी सङ्गीती गर्दैनौ तिमी? यो तारले रोएकोलाई पदद्वारा अर्थ प्रदान गर्दैनौ? त्यति नै खेर मेरो कण्ठ पनि अनायास फुट्यो। मैले गाएँ, चैत हे सखी फुलल बेली, भमरा करत गुन्जार हो। तिनी ताकाको एउटा अर्को चिठीमा गौरीले लेखेकी थिइन्, देवर बाबु, हेर न तिम्रो दाईको चाला, सुन्यौ आज के भने उनले, मैले फेरि बिहा गर्नु रे। हा हा, उनले भने मसँग, गौरी तिमी अर्को विवाह गर। मैले उत्तरमा भने, के भनिरहेका छौ तिमी? उनी मैले बुझ्नै नसक्ने कुरा गर्न थाले। उनले भने, तिमीले सुख पाइनौ गौरी मबाट, यो पतिबाट तिमीले सुख पाइनौ। मैले भने, सुख? यत्रो ठुलो सुख मैले पाइरहेकी छु कि मलाई लाग्छ जन्म जन्मान्तरसम्म पनि म यो खप्न सक्ने छैन। तिमी अझ भन्छौ मैले सुख पाइन रे, के भनेको तिमीले प्राणाधार? उनले उत्तरमा केवल खै भनेर खोक्न मात्र थाले। उनको रुमाल रगताम्य भयो। मैले पानीमा आफ्नो धोतीको फुर्को भिजाएर उनको मुख पुछिदिएँ र सहारा दिँदै उनलाई बिछ्यौनामा लगेर सुताएँ। गौरीका कुनै कुनै चिठी चाहिँ एक दुई हरफका मात्र हुन्थे, जस्तो कि उनले आज मलाई भने, गौरी तिमी कति राम्री छौ, सानो बाबु तिमी भए कति खुसी हुने थियो मलाई देखेर, पिताजी, सानियामा, बाबु साहेब, महारानी नन्द, सासु कप्तानी आमाहरूले मेरो आजकलको सुख र गृहस्थीको आनन्द देख्न पाउनु भएको भए कति सन्तोष मान्नुहुन्थ्यो, या यति मात्र कि मेरो गृहस्थी भरिपूर्ण छ, मलाई आजकल मनज्ञ छ साना बाबु। तर कुनै चिठी गहिरा किसिमका पनि हुन्थे, मैले राम्ररी बुझ्न पनि नसक्ने खालका। सानो बाबु, यो पाउनु भनेको के हो? मैले पाएँ कि पाइनँ सानो बाबु? मलाई पहिले लाग्थ्यो मेरो जीवन वञ्चितताले भरिएको छ, अभावै अभावले। त्यसो त मैले नबुझेकी रहेछु। जुन समय मलाई लाग्थ्यो कि मैले प्रेम पाइनँ, त्यस समयमा पनि अदृश्य रूपबाट मैले पाइरहेकी नै थिएँ। माटोमुनि अध्यारोमा गढेको बिउ जस्तो। नरेन्द्रको हृदयमा प्रेमको बिउ लुकेर नरहेको भए आज यस्तो ठुलो वृक्षको रूपमा त्यो प्रकट हुन सक्थ्यो र सानो बाबु? तिमी नभन्ठान कि सानो बाबु, म आत्मवञ्चनामा यी कुराहरू लेखिरहेकी छु। म भित्री हृदयको मर्म भनिरहेको छु तिमीलाई। जीवनको यो एउटा सत्य हो कि सुख ओइरिन्छ हठात अकारण। निरभ्र आकाशबाट मुसलधार पानी कहिले पनि पर्दैन। लामो लामो न लामो युगको सञ्चय पछि बर्सिन्छ सुख सानो बाबु, जसरी आजकल ममाथि त्यो ओहिरिराखेको छ। मेरो प्यारो देवर, नीतिको अगम्य चाला छ, हामी दुःख सुख भोग गर्छौँ केही नबुझेर, क्षण क्षणमा मात्र जीवित रहेर। त्यसैले लाग्छ कत्रा असहनीय दुखी क्षण छन् हाम्रा, तर देख्दैनौ सानो बाबु, तिनै कठोर शिलाखण्डद्वारा दुःखका छेडहरूले हाम्रो सुखको विराट प्रसाद निर्माणको आयोजना गर्दै रहन्छन्। सुख पनि त्यस्तो प्रचण्ड अग्नि शिखा हो जसले क्षणभरिमै जीवनका यावत दुःखलाई पोलेर समाप्त गरिदिन्छ। त्यसका शिखाको एक स्पर्शले मात्र पनि मानिस सार्थक हुन्छ। त्यही त हो नि मोक्ष सानो बाबु। गौरीका यतिका चिठीहरू म कहाँ आए, तर कहिले पनि उनले मुनरियाको चर्चा गरेकी थिइनन्। एउटा चिठीमा भने उनले यति मात्र सोधी पठाएकी थिइन् कि मुनरियाको खबर पनि लेख्नु सानो बाबु, उनलाई कस्तो छ भन्नु, नरेन्द्र बाबु र मैले उसलाई सम्झेको छ। मुनरिया अब कहाँ भेटिन्थे र म उसलाई गाउँको एउटा दम्पतिको समाचार सुनाऊ। उनीहरूलाई मुनरियाको पत्तो छैन भनेर मैले लेखेको थिइनँ। त्यसपछि लगत्तै अर्को चिठी आयो। सानो बाबु, मुनरियालाई गाउँ जाउरे भनिदिनु, उसले आए हुन्छ म कहाँ निर्धक्क भएर। फेरि बहिनी पनि त हो नि त्यो, दिदीको घर उसैको हो भनेर उसलाई सम्झाइदिनु सानो बाबु। आज मैले तिम्रो दाइलाई पनि भने, प्राणनाथ मुनरिया कहाँ होली, एक्लै बसे कि होली, किन नलिएर आएको आफूसँगै उसलाई पनि? तिमीलाई थाहा छ सानो बाबु, उनले आफ्ना ठुला ठुला आँखा उठाएर मलाई हेरे। मलाई लाग्यो बडो विवश किसिमको हेराइ थियो त्यो उनको। अनि उनले भने, गौरी उसलाई यहाँ ठाउँ नै कहाँ छ र? अनि मैले के भने थाहा छ? मैले पनि भने सानो बाबु कि यत्रो घरमा ठाउँको के कमी, ठाउँ नभए पनि ठाउँ छैन भनेर परिवारको प्राणीलाई बाहिर फ्याँक्न पाइन्छ र? अनि नरेन्द्रले भने, खै गौरी मुनरियालाई मैले जानी जानी छाडेँ। मलाई लाग्यो म अब उसको जिम्मा लिन नसक्ने भए, मर्न भनेर घरै फर्कने मानिसको अरू उपाय पनि के थियो भने त? उसलाई मैले कतिचोटि भने, मुनरिया म अब तिम्रो लागि केही पनि गर्न नसक्ने भए, जुन लालन पालन र रक्षा पुरुषले आफ्नो नारीलाई गर्दछ, तिमी अर्कै विवाह गर, मैले तिमीलाई जसरी भन्छु नि त्यसरी। उसले पनि माने। त्यसैले एक दिन म हठात उसलाई त्यहीँ छोडेर यता हिँडेँ। उसले मलाई नछाड्ने भए मैले नै उसलाई छाड्नु पर्यो भन्ठाने, र मलाई लाग्यो सायद त्यसो गरेँ भने उसलाई मेरो बन्धनबाट मुक्ति मिल्नेछ। सानो बाबु, एकछिनसम्म कोठामा ठुलो शान्ति भयो। नरेन्द्रले फेरि सानो स्वरमा भने, खै गौरी आजकल कुन्नी कसरी बसेकी होली मुनरिया? ऊ सुखी भए मलाई सन्तोष हुने थियो, मैले उसलाई केही पनि गर्न सकिनँ। सानो बाबु, मुनरियाको छिट्टो समाचार लेखेर पठाऊ है। त्यसको केही समयपछि फेरि एउटा साधारण किसिमको चिठी आयो। सानो बाबु, उनी असाध्यै गल्दै गएका छन्, अब त हिँडुल गर्न पनि पटक्क नसक्ने भएका छन्। ओछ्यानमा सुतिरहन्छन् र मलाई नजिकै बसिराख भनिरहन्छन्। जति पटक खोक्यो उति पटक उनको मुखबाट हल्ल रगत आउँछ, ज्वरो पनि बढ्दै गएको छ। तर कस्तो सौभाग्य मेरो, उनको प्रेम मेरो लागि पनि उसै गरी बढ्दै गइरहेको छ। भन्छन्, प्यारी मलाई एकैछिन पनि नछाड। अनि भन्छन्, म कहिले पनि तिमीलाई छोडेर कतै पनि जान्न। तिमीलाई थाहा छ सानो बाबु, आजकल उनी कस्ता बालक जस्ता भएका छन्। के भन्छन्, ओखती खाएर केही फाइदा छैन गौरी, ओखती खान्न। सानो बाबु, ओखती नखाएर पनि कुनै रोग निको हुन्छ, कस्तो बालकको जस्तो ढिपी। भन त सानो बाबु, माछाको तेल नमिठो हुन्छ माने, तर क्षय रोगीले त्यो नखाई हुन्छ र? फेरि निको कसरी हुने त? मैले जहिले फकाई फुले उनलाई औषधि खुवाउनु पर्छ। कहिले काहीँ भन्छन्, खोइ सुपारी पनि दिन्नौ आजकल गौरी? म खान्छु सुपारी, अबदेखि तिमीले दिएको फ्याँक्दिन त्यसलाई। साँच्ची सुन्यौ सानो बाबु, रोगीले पनि सुपारी खाने ढिपी लिन्छन् काहीँ। त्यो त्यसपछि गौरीका चिठीहरू बडा छन्द नबन्धका आउन थाले, केही तारतम्य नमिलेका जस्ता, जस्तो कि एउटामा उनले लेखिन्, सानु बाबु नरेन्द्रको मुखबाट रगत आउन थामिएकै छैन, ज्वरो पनि जस्ताको तस्तै। फेरि अर्को चिठीमा लेखिन्, रमाइलोसँग दिन बितिरहेका छन्, 24 घन्टा उनकै साहचर्यमा रहन्छु, उनी ममा पुरा निर्भर रहन थाले, उछ्यान कोल्टे फेर्न पनि मन नभई नहुने भयो सानो बाबु उनलाई। उनी भन्छन्, गौरी म तिमीलाई धेरै माया गर्छु। आजकल साँच्चै सानो बाबु उनी मलाई धेरै नै माया गर्छन्, मैले साँच्चै भनेको मेरो प्यारो देवर, धेरै धेरै नै माया गर्छन्, के म बुझ्दिन र माया गरेको। एउटा चिठीमा चाहिँ गौरीले डाक्टरको चर्चा गरेकी थिइन्। सानो बाबु आज डाक्टर आएर सोधे, रोगीलाई कस्तो छ? मैले भने डाक्टरलाई, रगत थामिएको छैन, ज्वरो पनि उस्तै छ, खोकी पनि उस्तै छ, तर अरू सब थोक असल छ, मलाई खुब माया गर्छन्, खुब रमाइलो छ डाक्टर साहब। डाक्टरले छक्क परेर नबुझेको जस्तो गरेर मलाई हेरे। मैले भने, हो डाक्टर साहब साँच्चै भनेको, खुब माया गर्छन् मलाई, म बुझ्दिनँ र त्यति पनि। मैले उनलाई पाएँ सदाको लागि डाक्टर साहब, अब उनी मेरै भए जन्म जन्मान्तरका लागि। डाक्टरले मलाई बडो अनौठो किसिमले हेरे सानो बाबु, र भने, नानी तिम्रो अरू को छन्? बोलाउनु पर्यो उनलाई, थाहा छ मैले के भने? मैले भने कि डाक्टर साहब नरेन्द्र छन् मेरा, नरेन्द्र छन्। डाक्टरले भने, नानी मैले सोधेको अरू को छन् तिम्रा सम्बन्धीहरू, परिवारमा को छन्, नाता गोता झिकाउ उनीहरूलाई। मैले फेरि भने सानो बाबु कि डाक्टर साहब मलाई मनज्ञ छ नरेन्द्रबाट, उनीहरूले मलाई सबै सम्बन्धीहरूको सुख दिएका छन्, उनै मेरा सर्वस्व हुन् डाक्टर साहब, मेरा नाता गोता जे भाइ पनि उनी हुन्, मलाई मनज्ञ छ डाक्टर साहब, मलाई मनज्ञ छ। डाक्टर के भन्छन् थाहा छ सानो बाबु? यसरी त भएन गौरी, अब त तिमीलाई हेर्ने मान्छे पनि चाहियो, को छन् तिम्रो नाता गोता सम्बन्धी भन त। देख्यौ सानो बाबु डाक्टरको चाला, म यस्तै सध्यलाई पनि बिरामी छु जस्तो गरेर मलाई पनि हेर्ने मानिस चाहियो रे, तर उनले ठिपी गरेकोले मैले तिमीलाई सम्झेर भने, डाक्टर साहब मेरा एउटा प्यारा देवर छन्, बनारसमा पढ्छन्। अनि डाक्टरले सोधे, बनारसमा कहाँ बस्छन् उनी? मैले तिम्रो ठेगाना बताइदिएँ सानो बाबु, त्यसै बखतमा नरेन्द्रले मलाई नाके स्वरमा बोलाए, प्यारी गौरी कहाँ गयौ, एकछिन पनि नछाड है मलाई। मैले डाक्टरलाई खुसी भएर भने, देख्नु भयो डाक्टर साहब म एकछिन भइन कि उनको कामै चल्दैन, मेरै भए उनी अब जन्म जन्मान्तरका लागि, देख्नु भयो। गौरीका यस्ता उटपट्याङ चिठीहरूलाई मैले के भन्ने, निरर्थक असम्बन्धित कुराहरूले भरिएका गौरीका हरफ राम्रा माझिएका र चित्त परेका हुन्थे, लेखाइमा पुरा कारिगरी हुन्थ्यो। डाक्टरका सम्बन्धमा लेखेको चिठी उनको अन्तिम चिठी थियो मलाई। त्यसपछि एक दिन हठात एउटा तार आयो डाक्टर भन्नेले पठाएको, जसमा भनिएको थियो, तिमी चाँडै आऊ गौरीको जिम्मा लिन, तिमी चाँडै आऊ गौरीको जिम्मा लिन। धेरै वर्षपछि म गाउँ गइरहेको थिएँ। स्टेसनबाट गाउँ 4 कोस पूर्व पर्दथ्यो। माघको जाडो थियो, तर दिउँसोको घाममा शरीरलाई न्यानो पार्दै म बैलगाडीमा घुन्टा राखेर पैदल हिँडिरहेको थिएँ। स्टेसनको 3 कोसम्म त उही पुरानो दृश्य नै थियो। सडकका दुवैतिरका आँपका बगैँचाहरू, कहीँ कहीँ पोखरी र तिनमा उम्रेका झारपातले झेलिएका कमलका फुलहरू, ठाउँ ठाउँका खेतहरूमा धान काटिसकिएको, कहीँ कहीँ अझै कटनी चलिरहेको, कहीँ दाउनी भइरहेको, पुरानो स्मृतिले म भरिँदै गएँ। तर गाउँ पुग्ने पुग्ने बेलामा 1 कोस परैदेखि कोशीको विनाशका चिन्हहरू देखा पर्न थाले। ठाउँ ठाउँमा दह जमेर हिलो मिसिएको पानीको कुण्ड, कालो थला, बीचबीचमा बालुवाका राशि, सुक्दै गएका बगैँचाहरू आगोले पोलेर झर्किए जस्ता पिल्सिएका, सडकको पत्तै नभएको। गाडी वाहनले भन्यो, बाबु तपाईँलाई थाहा छ के बाबु, कोशीको उत्पात 2 वर्षदेखि तपाईँको यही ठाउँमा मचिरहेको छ, हेर्नु गाउँका गाउँ सारा उजाड भए, औलो महामारी हिसाबले गर्दा धेरै मानिस सखाब भए तपाईँको। मैले देखे बडो उदास दृश्य छ चारैतिर, खोइ ती पुरानो स्मृतिमा सुन्दरताको रूप भई अडेर बसेका थलाहरू कहाँ छन्? ती गाउँ जहाँ सान्नानीसँग म दिन दिनभरि चहारी हिँड्थे, काँचो फल टिप्दै, नाङ्गे भएर नुहाउँदै, गोठालाहरूसँग गुल्ली डन्डा खेल्दै, खोइ गोसाई थान, खोइ नजरियाको पसल, खोइ पोखरी, खोइ आपका बगैचाहरू, खोइ गाउँ। गाडीवाले भन्यो,
गाउँ त बाबु अब कहाँ बाँचेको छ र यहाँ? त्यही दुई तिन छाप्राहरू त हुन् बस।
चारैतिर बालुवा नै बालुवा, पटेर र झौवाका झ्याङहरू, जसका मध्यमा ठाउँ ठाउँमा सुकेका बगैँचाका अस्थिर पञ्जर वृक्षहरू, आकाशतिर पात नभएका शाखा प्रशाखाहरूद्वारा खैरो आकाशमा विचित्र आकारहरू बनाउँदै दैत्य रूपमा उभिएका थिए। बडो शून्य भएछ त्यो गाउँ, एकदम निर्जन। एउटा घरको अगाडि बैलगाडी अड्याएर बैलवानले भन्यो,
बाबु सोध्नुहोस् कुन घर हो तपाईँ जानुपर्ने, सोध्नुहोस् त यहाँ।
त्यस घरबाट जुन नारी हाम्रो पुकारमा निस्किन्, तिनलाई देख्दा म एकाएक स्तब्ध भएँ। त्यत्रो विश्वव्यापी विराट क्षयको मध्यमा एउटा अद्भुत रूप र तेज लिएर उभिएकी थिइन् मेरा अगाडि गौरी। उनको उही पुरानो तेजोमय अनुहार झन बढी आभायुक्त भएको, तेजले टलक्क टल्केको, प्रशस्त ललाटमा एउटा ठूलो रातो टिका र सिउँदोमा एउटा सिन्दूरको रेखा, कपाल जतनसँग कोरेको रातो रेशमी सारीमाथि मयूरपुच्छ चोलो लगाएको, शरीरको कद सानै तर पूर्ण विकसित भएको, यवनको शिखरमा अङ्ग प्रत्यङ्ग प्राप्त भएका, उनका हातका चुरा झनन्न बजे, घोडाका कल्लीले पनि आपसमा ठक्कर खाएर एकचोटि गम्भीर स्वर झिके, उनले मेरो अगाडि आएर भनिन्,
को सानो बाबु?
मैले सोध्ने आवश्यकता नै परेन। त्यो सानो घरमा प्रवेश गर्दा नगर्दै मैले थाहा पाइहालेँ, नरेन्द्र दाई छैनन् अब। गौरीले भनिन्, उनी सदाका लागि गए सानो बाबु, मलाई प्रेम दिएर गए। उनी मरेनन् सानो बाबु, ममा आएर बसे सधैँ सधैँका लागि, मलाई सदाका लागि सौभाग्यवती बनायो। त्यसैले त हो नि, अरू कतिले भन्दा पनि मैले यी चुरा फोरिन, सिउँदोको सिन्दुर पुछिन। मलाई गौरीको चाला अनौठो लाग्यो। म आएको छु भन्ने थाहा पाएर लेलाह बुढो लट्ठी टेक्दै आयो। उसले पनि भन्यो, अब के भन्ने सानो बाबु, मालिकनीको चाला ठिक छैन हेर, आजकल मती बिग्रेको छ, के भन्नु। गौरी भने नरेन्द्रको मृत्यु भएको छ भन्ने कुरा स्वीकार गर्नु बाहेक अरू व्यवहारमा एकदम साधारण जस्तै थिइन्। उनले मलाई राति भनिन्, तिमीले थाहा छ के सानो बाबु, कसैबाट नखोसिने गरी उनी मेरा भएका छन्, कहिल्यै पनि नछाड्ने गरी उनी घर फर्किएर आए। कहाँ मेरी पहिलेकी गौरी जो पति जीवित छँदा वैधव्यको आचरण गर्थिन्, र कहाँ आजकी गौरी पतिको मृत्युपछि पुरा सद्भावको सौभाग्यमा आफूलाई सिँगारेर बसेकी। कत्रो भीषण परिवर्तन, कत्रो असहनीय रूपान्तर। कहाँ पहिलेकी निमुखा भाउजू, कहाँ आजकी फतफते गौरी। त्यसैले होला डाक्टरले शंका गरेको थियो। लेलाहले पनि भन्यो कि गौरीको मगज बिग्रेको छ। गौरीलाई भने केहीको पनि वास्ता थिएन। उनी मलाई भन्दै गइन्,
सानो बाबु अरूले भनेर हुन्छ, म आफ्नो पतिको कुरा बुझ्दिनँ र।
मेरो विवाह त स्वर्गमा भएको सानो बाबु, जुन अमर स्थलमा म परिणता भए त्यस्तै अक्षुण मेरो सौभाग्य पनि छ।
अरूहरू यसको मर्मलाई के बुझ्छन् सानो बाबु,
नरेन्द्र मरेका छैनन्, नरेन्द्र मामा छन्, मामा कहिल्यै पनि मलाई नछोड्ने गरी अठ्यार बसेका छन् म भित्र।
तिमी कुरै बुझ्दैनौ सानो बाबु, तिमी कुरै बुझ्दैनौ सानो बाबु।
मलाई झल्यास मुनरियाको सम्झना भयो। ऊ पनि मसँग कुरा गर्दा गर्दै एक्कासी निराशामा आएर भन्थे, तिमी कुरै बुझ्दैनौ सानो बाबु, के म नारी हृदयको कुरा साँच्चै बुझ्दिन, के मुनरियाको कुरा मैले नबुझेको हो, के साँच्चै नै म अहिले गौरीको कुरा पनि बुझिरहेको छैन। गौरीले त्यस रात कोठामा आएर भनिन्,
सानो बाबु अब म माइत जान्छु सानो बाबु, मेरो यहाँको भोग सिद्धि हो। स्वामीलाई पाउन स्वामीको घरमा बसेकी थिएँ, अब उनलाई पाइसकेपछि यहाँ यो ठाउँमा मेरो पर्खाइको के आवश्यकता रहेको सानो बाबु, मलाई मेरो माइत पुर्याइदेऊ तिमी बिरगन्छ।
भोलिपल्टै जुन बैलगाडामा गुन्टा राखेर म गाउँमा आएको थिएँ, त्यसैमा उनको एउटा पोको थपेर हामी फेरि स्टेसन आयौँ। उनले गाउँतिर फर्केर हात जोड्दै भनिन्,
हे पुण्यभूमि कौशिका देश, म तिमीसँग बिदा लिन्छु, स्वामीलाई म आफैसँग लिएर जाँदैछु, तिम्रो आश्रयमा यति दिनसम्म बसेँ, आज बिदा देऊ कोशी नदी, हे जननी माता।
स्टेशन पुगेपछि आफ्नो पोकोबाट झेकेर मुरलीधर कृष्णको मूर्ति मलाई दिँदै गौरीले भने,
यो चाहिँ मेरो सानो बाबुलाई, उनको पोखोमा अरू केही पनि थिएन। नरेन्द्रले ओढ्ने गरेको खाँडेको बर्कु, उनको एकजोडा कुर्ता, धोती र जुत्ता बाहेक। उनलाई उनको माइतीमा पुर्याएर म काशी फर्किएँ। काशी एकदम खल्लो लाग्यो, विषादको वातावरणले भरिएको सहर। मलाई पढ्न पनि मन लाग्न छोड्यो। बारम्बार मनमा प्रश्न उठ्न थाल्यो, जीवन के हो, यसमा प्राप्ति के छ, सुख दुःख किन यस्तो मोहमय, दुःख किन यस्तो पीडापूर्ण र सुख किन रिमरिम जस्तो, जीवनमा किन भागा भाग छ, किन दौडा दौड, श्वास फुवा फुवा फुवा, केका लागि, कसका लागि, केका लागि, कसका लागि। एक दिन खबर आयो, 90 सालको भुइँचालोमा गौरी घरभित्रै थिइन् रे, त्यही किचेन रे। 9 दिनपछि बाँचेकै झेके रे उनलाई, तर शरीर ठाउँ ठाउँमा भाँचिएको र टाउको फुटेको थियो रे। सारा शरीर सुन्निएर ढुस्स भएको, दुर्गन्धीले भरिएको, झेकेको 3 दिनपछि मरिन भन्थे। यो खबरले मलाई बडो उदास बनाइदियो, विषादमय। बार बार मनले भनिराख्यो, गौरी भाउजू अब यस संसारमा छैनन्। उनका जीवनका यावत घटनाहरू मेरो सामुन्ने सिनेमाको तस्बिर जस्तो नाच्न थाले। उनले के पाइन् त अन्त्यमा? दुःख बाहेक अरू के थियो र उनको जीवनमा? उनले सुख पनि दुःख जस्तै हेर्ने मानिसहरूको आँखामा करुणाको आँसु झेक्ने, किन उनी जन्मिन्? मानिस नै साँच्ची किन जन्मिन्छन्? मनमा लाग्यो, भुइँचालो आउँदा सबै भागेर निस्किए होलान्, बहुलाही गौरी कोठाको कोठै रमिता मानेर बसिराखिन् होलिन्। उनी बाँचेकी नै भए पनि के फरक हुन्थ्यो र जीवनमा? उनको मृत्युले नै के फरक ल्यायो र यहाँ? म बडो व्यग्र भएँ। लाग्यो घरभित्र सास फेर्नलाई हावा छैन। बाहिर निस्किएँ, गल्लीबाट चोकको मुखमा पुग्ने आँटेको थिएँ। एउटा ठुलो भाँडाकुँडाको पसलमा एउटी आइमै चिनिएकी जस्ती भाँडा किनिराखेकी थिए। नजिकै पुग्दा चिने मुनरिया रहेछ। कत्रो ठुलो परिवर्तन उसमा आएको, बनारसी साडी लाएकी र बेलबुट्टा भएको रेशमी चादरले शिर र शरीर ढाकेकी, मधेसीहरूले लाउने जस्तो तेलमा रङ्गालेको सिन्दूर सिउँदोभरि दलेकी, सुनको गहनाले हात, नाक, कान, गर्दन छ्यापछ्याप्ती पारेकी, सुनैको पाउजेब पनि र शरीर पनि भाक्लिएको तर अनुहारमा पहिलेको जस्तो हिस्सी चाहिँ नभएको, घरमा मनज्ञ होला तर मन भने भोकै जस्तो श्रीहीन नारी असमयमा नै बुढी हुन लागेकी। मैले रोकिएर भने, मनरिया, मनरिया। उसले हातमा उठाएको तपेस उठाएको उठाए मतिर फर्केर हेरी र भने, बाबु मनरिया त मरिसके, म मनरिया होइन, तिमीले चिनेनौ, म उनकी पत्नी हुँ। अर्को पसलमा बुढो जवरी पनि भाँडाको मोलतोल गरिराखेको थियो, त्यसले देखाएर उसले भने, म उनकी पत्नी हुँ, मनरिया त मरिसके, तिमीले चिनेनौ। जवरीले उहीँबाट भन्यो,
ए सुन त, यो कसौडी कस्तो छ, हेर त, यो मनपर्छ कि तिमीलाई?
मुनरिया मलाई उभिएकै छाडेर जवरी भएको पसलतिर गए। म रन्थनिँदै फर्किएँ। कानमा ग्वाई 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 एउटै ध्वनि आइरहेको थियो कि मुनरिया त मरिसके, मुनरिया त मरिसके। सपना देखे जस्तो कहिले मुनरिया, कहिले गौरी, कहिले नरेन्द्र मेरो आँखा सामुन्ने परिरहन्थे। म निसासिएको जस्तो भएँ। खुल्ला हावामा सास लिन पाइएला भनेर म पञ्चगङ्गा घाटमा आएँ। दिउँसोको बेला थियो, फागुनको गङ्गा क्षीण धारामा बगिरहेकी थिइन्। पारिपट्टि बालुवाको विस्मृतमा आँखाले भेट्टाउन्जेलसम्म फैलिएको थियो सारा कुरा। कस्तो निस्सार! पारीको बालुवालाई बीचबीचमा भुमरी हावाले उठाउँदै त्यसलाई केही माथिसम्म पुर्याएर फेरि तलतिर झार्थ्यो। जीवन कस्तो अर्थहीन लाग्यो। कोशीको तटमा बालुवाको राशिमाथि नरेन्द्र, गौरी र मुनरियाले एउटा खेलाचीमा त्रिभुजको आकार अङ्कित गरे। नेटको एउटा सानो फूमा बालुवा हल्लियो, त्रिभुज पनि विलीन भयो। बालुवाको निर्दोष राशि निर्द्वन्द्वतामा शून्यलाई चियाएर बसिरहेको छ र आजसम्म पनि बसिरहेकै छ।
उपन्यास नरेन्द्र दाई यहीँ सकिन्छ। आशा गर्छौ आजको अङ्क तपाईँलाई रोचक लाग्यो। हवस् त अर्को अङ्कमा नयाँ सामग्रीका साथमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला। यस कार्यक्रमको पब्लिसिटी पार्टनर टिबीआई ग्रुप नेपाल। रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल। अन इयर टेक्निसियन जयराम नगरकोटी र सृजना तामाङ। सूत्रधार पवनराज पौडेल। लेखक विश्वेश्वर प्रसाद कोइराला। प्रतिक्रियाका लागि facebook.com/थाहासञ्चार वा thahasanchar@gmail.com।